नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटुलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो भेरिएन्टको प्रतिकार योजना र खोपको अवस्थाका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा कोरोना विरुद्धको खोपको विषयमा नागरिकहरू के भन्छन्, नागरिकहरूको आवाज जस्ताको तस्तै।
कर्मचारीको मिलुमतोमा गैर वृद्धहरू जो 55 वर्ष भन्दा कम उमेरका मान्छेहरूले, धेरै मान्छेहरूले भ्याक्सिन लगाएको कारणले गर्दा वृद्धहरूले भ्याक्सिन लगाउनबाट वञ्चित हुनुभयो।
नागरिकहरूले यो खोप त लगाउनु हुँदैन, यसले स्वास्थ्यमा असर गर्छ, हामीले लगाउनु हुँदैन भनेर लक्षित गर्दा नागरिकहरू त्यहाँ खोप केन्द्रसम्म नपुग्दाखेरि कतिपय ठाउँबाट खोप फिर्ता भएको र कतिपय ठाउँमा चाहिँ लगाउन खोज्दा खोज्दै पनि खोप नलगाइएको अवस्था रहेको छ।
कार्यक्रममा कोरोनाको दोस्रो भेरिएन्टको तयारी र खोपको पावरका आधारमा प्रयोग भएको र दुरुपयोग भएको गुनासाका सन्दर्भमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर विनोद गिरीसँग गरिएको कुराकानी।
रोकथामको लागि भ्याक्सिनेसन प्रोग्राम पनि हामी चलाइरहेका छौँ। अहिले हामीले कोभिसिल्ड खोप लगायौँ, त्यसको भेरुसिल्ड चाहिँ लागिरहेछ र जनसन एन्ड जनसनको जनसन भ्याक्सिन पनि आजदेखि हामी लामा वितरण गरिरहेका छौँ। यो तिनटै भ्याक्सिन हामीले चाहिँ लगाइरहेछौँ।
साथमा मानव अधिकार समाचार र मानव अधिकार गीतलाई पनि समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। कार्यक्रमको सुरुवात गरौं मानव अधिकार समाचारबाट। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रूपन्देहीको आयोजनामा नेपाल मानवाधिकार पुस्तक 2022 को सरोकारवालाहरूबीच अर्धवार्षिक समीक्षा असार 31 गते बुटोलमा सम्पन्न भएको छ। कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रिमा पिसीले रूपन्देही जिल्लामा 6 महिनामा संकलन गरेका घटनाहरू प्रस्तुत गर्नुभएको थियो। जिल्लामा सन् 2021 जनवरीदेखि जूनसम्म 6 महिनाको अवधिमा 280 वटा मानवाधिकार उल्लंघन र ज्याजतीका घटनाहरू अभिलेख गरेको छ, जसमध्ये महिला बलात्कार र बलात्कार प्रयासमा 17 वटा, बालिका बलात्कार र बलात्कार प्रयास यौन दुर्व्यवहारका 34 वटा, मानव बेचबिखन तथा ओसार पसार 1 वटा, परिवारजनबाट हत्या गरिएका 3 वटा, बहुविवाहका 2 वटा र घरेलु हिंसाका 215 वटा घटनाहरू रहेका छन्। कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख सन्तोष आचार्यले मानव अधिकारको संरक्षण र प्रवर्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो। आचार्यले इन्सेकले वर्ष पुस्तकमा अक्सिजन नपाएर मृत्यु भएका नागरिकहरूको घटनालाई पनि समेट्नु पर्ने सुझाव दिनुभयो। गैर सरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष सुमित्रा शर्माले मानवाधिकार उल्लंघन र ज्याजतीका घटनामा कमी आएको जस्तो देखिए तापनि घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको बताउनुभयो। नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष अमृता अनुमोलले मानवाधिकार वर्ष पुस्तकमा स्थानीय न्यायिक समितिमा आएका घटनाहरूको पनि अभिलेख राख्न सुझाव दिनुभयो।
मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाउँ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
कार्यक्रममा अब सुनौ लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो भेरिएन्टको प्रतिकार योजना र खोपको अवस्थाका सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। कोभिड खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ। रोग लागिसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। साथै यो खोप लगाएपछि अरूलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप 18 वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ। तर पनि सबै नागरिकलाई एकैपटकको व्यवस्था नहुने भएपछि सरकारले पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीहरू, सुरक्षा कर्मीहरू, संचार कर्मीहरू, सफाई कर्मीहरू र कर्मचारी जनप्रतिनिधिहरूलाई लक्षित गरेर खोपको शुरूआत गरेको थियो। दोस्रो चरणमा ज्येष्ठ नागरिकहरू, त्यसपछि तेस्रो चरणमा 55 वर्ष उमेर समूह माथिका सबै नागरिकहरू, शिक्षक, कानून व्यवसायीहरू, बस व्यवसायीहरू लगायतलाई दिएको थियो। सरकारले पटक पटक गरी मापदण्ड बनाएर खोप लगाएको थियो। लुम्बिनी प्रदेशमा साउन 6 गतेसम्म 4.5 लाखले खोप लगाएका छन्। नेपालमा हाल कोभिडसिल, भेरोसेल र जोनसन एन्ड जोनसन गरी तीन खाले खोप उपलब्ध छन्। नेपालमा हालसम्म 18,28,000 कोभिडसिल र 22,38,000 भेरोसेलको पहिलो मात्रा लगाइसकेका छन्। कोभिसिल्डको दुवै मात्रा लगाउनेको संख्या 4,60,000 भन्दा बढी छ भने भेरोसेल दुवै मात्रामा लगाउनेको संख्या 6,73,000 भन्दा माथि पुगेको छ। कार्यक्रममा कोरोना विरुद्धको खोपको विषयमा नागरिकहरू के भन्छन्? नागरिकको आवाज जस्ताको तस्तै।
को तर्फबाट वृद्धलाई अथवा 55 वर्ष भन्दा माथिका उमेरलाई कोभिडको भ्याक्सिन लगाउने जुन अभियान चलाएको थियो तर राज्यको तर्फबाट व्यवस्थित ढङ्गले वृद्धहरूलाई व्यवस्थापन नगरेको कारणले गर्दा धेरै अस्त व्यस्त भएको हामीले बुझ्यौँ र हामी चाहिँ अनुगमन पनि गर्यौँ। यो किन कसरी भयो भन्ने कुराहरू यसले हाम्रो के बुझाइरह्यो र तथ्यगत रूपमा पनि के बुझ्यो भने कर्मचारीको मिलोमतोमा गैर वृद्धहरू जो 55 वर्ष भन्दा कम उमेरका मान्छेहरूले धेरै मान्छेहरू भ्याक्सिन लगाएको कारणले गर्दा वृद्धहरूले भ्याक्सिन लगाउनबाट वञ्चित हुनुभयो। त्यो जुन किसिमको लाइन छ यो कोभिडको बेलामा यस्तो प्रचण्ड गर्मीको अवस्थामा जुन वृद्धहरू जुन किसिमले त्यो ठाउँमा लाइन लगाएर पनि भ्याक्सिन लगाउन पाउनु भएन त्यो अत्यन्त दुःखदायी परिस्थिति हामीले देख्यौँ र राज्यले अब त्यस्तो गर्नु हुँदैन। वृद्धहरू जो उहाँहरू चाहिँ अहिले घरमै बसेर रेस्ट गरिराख्नु भएका त्यस्तो खालको वृद्धहरूले भ्याक्सिन लगाउन नपाउँदाखेरि अत्यन्त नराम्रो सन्देश गएको छ र हामी सरकारलाई के अनुरोध गर्न चाहन्छौँ भने अब फेरि पनि राज्यले भ्याक्सिन व्यवस्थापन गर्ने कुराहरू सुनेको छ। धेरै वृद्धहरू चाहिँ भ्याक्सिन लगाउन बाँकी हुनुहुन्छ र व्यवस्थित ढङ्गले विभिन्न निकायहरूलाई खटाएर परिचालन गरेर भ्याक्सिनको व्यवस्था गरियोस्। अन्यथा जुन राज्यले घोषणा गरेको जुन 55 वर्षदेखि माथिका 80-82 वर्षसम्मका अझै पनि वृद्धहरू भ्याक्सिन लगाउन बाँकी छ राज्यको तर्फबाट त्यो कुरामा निगरानी होस् भन्ने हाम्रो भनाइ छ।
नमस्कार, म कमला भण्डारी गेवाली बुटुलको महानगरपालिका वार्ड नम्बर 16 अहिले खोप जुन 55 वर्ष उमेरभन्दा माथिकालाई लगाउने भनेर चाहिँ एउटा नीति नियम बनाएर आयो तर यसमा 55 वर्षभन्दा माथिका नागरिकलाई भन्दा पनि 81-20 सबै शिक्षकहरूलाई पनि भनेर शिक्षा कर्मचारीलाई पनि भनेर निर्देशन आइसकेपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरू पनि अलमल परेको अवस्था र कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा सबैलाई अप्ठ्यारो परेको अवस्था थियो र यसमा जुन लक्षित वर्गलाई जुन 55 वर्षभन्दा माथिका नागरिकहरूलाई लगाउने भने तापनि ती नागरिकहरूले नलगाई विभिन्न विद्यालयका निजी तथा सरकारी विद्यालयका शिक्षक कर्मचारीहरूले चाहिँ धेरै लगाएको भन्ने सुन्नमा आएको छ र दिनभरि घाममा फर्किएर लाइनमा बसेर हामी खोप लगाएर घर फर्किन्छौँ भनेर बसेका नागरिकहरू खोप नलगाइकन फर्केको अवस्था पनि आएको छ। कतिपय अवस्थामा त सोर्स फोर्सको आधारमा पनि मान्छेले एउटा न 55 वर्षमा पुगेको छ न त शिक्षा कर्मचारी छ त्यस्तो अवस्थाको व्यक्तिहरूले पनि खोप लगाएको भन्ने सुन्नमा आएको छ। धेरै ठाउँमा अब त्यस्तो नभए तापनि कतै कतै ठाउँमा चाहिँ नागरिकहरूले यो खोप त लगाउनु हुँदैन यसले स्वास्थ्यमा असर गर्छ हामीले लगाउनु हुँदैन भनेर लक्षित गर्दा नागरिकहरू त्यहाँ खोप केन्द्रसम्म नपुग्दाखेरि कतिपय ठाउँबाट खोप फिर्ता भएको र कतिपय
नमस्कार, म जगत सापकोटा मानव अधिकार निगरानी समूह सुदूरन गाउँपालिकाको अध्यक्ष। सरकारले दिएको कोभिसिल्ड अनि यो भेरोसिल्ड भ्याक्सिन दिइरहेको छ त्यो भ्याक्सिन पहुँचका आधारमा लगाइयो भन्ने गुनासो बजारमा सुन्न पाइएको छ त्यो केही सत्य पनि भएको पाइन्छ। टिचरहरूले टिचरका कार्डहरू, टिचर भएका व्यक्तिले आफन्तहरूलाई छोराछोरीलाई पनि लगाउने एउटा प्रचलन बढेर खोपको अनियमितता भएको पाइएको छ। जहाँसम्म ती कुराहरूलाई चाहिँ गाउँपालिकाले थोरै चाहिँ निगरानी गरेर गर्नुपर्छ भन्ने मेरो चाहिँ धारणा रहेको छ। मैले यो विषयमा हामीले राखेका पनि थियौँ एकचोटि स्वास्थ्य चौकीमा, त्यसपछि अब यस्तो हुन्न भन्ने कमिटमेन्ट गरिएको थियो तर पनि कमी भएको देखिँदैन। अब 7 गते जोन्सन एन्ड जोन्सनको आउँदैछ, त्यसमा पनि यो अनियमितता नहोस् भन्ने हाम्रो चाहना। लक्षित वर्ग समूहलाई लाइनमा ब्याएर युवाहरू जस्तो पहुँचका आधारमा, राजनीतिक दलको आस्थाका आधारमा तिमीले लगाएको धेरै पाइएको छ, यी कुराहरूलाई तकभर सम्बन्धित निकायले बेलैमा ध्यान राखोस् भन्ने म मानव अधिकार निगरानी समूहको अध्यक्षको तर्फबाट आग्रह गर्न चाहन्छु। जो लक्षित वर्गलाई दिएको छ उनीहरूलाई मात्रै खोप दिने व्यवस्था गरौँ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ कोरोनाको तेस्रो भेरिएन्टको तयारी र खोपको दुरूपयोग भएको गुनासाका सन्दर्भमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर विनोद गिरी।
कोभिड बिरामीहरू उपचारको लागि हाम्रो हस्पिटलबाट सर्भिसन दिइरहेछौँ, त्यसको रोकथामको लागि हामीले संकटको शङ्का भएका मान्छेहरू उहाँको स्वाब परीक्षण पीसीआर मेथड र एन्टिजेनबाट गरिरहेका छौँ र यसको लागि हाम्रो संस्थागत संरचना लगायत जनशक्ति सबै नजात छ। रोकथामको लागि भ्याक्सिनेसन प्रोग्राम पनि हामी चलाइरहेका अहिले हामीले कोभिसिल्ड खोप लगायौँ, त्यसको भेरोसिल्ड चाहिँ लागिरहेछ र जनसन एन्ड जनसनको जनसन भ्याक्सिन पनि आजदेखि हामी लामा वितरण गरिरहेका छौँ। त्यो तिनटै भ्याक्सिन हामीले चाहिँ लगाइरहेछौँ, जनसन चाहिँ भोलिदेखि लाग्छ। झन्डै हामीले 4 लाखभन्दा बढी मान्छेहरूलाई चाहिँ खोप लगाइसकेका छौँ।
लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला र बाँके जिल्ला दोस्रो चरणको भेरिएन्टले एकदमै थला परेको जिल्लाहरू पनि र लुम्बिनी प्रदेश सबैभन्दा बढी जोखिममा रहने प्रदेश अन्तर्गत पनि पर्छ, जहाँ चाहिँ खुल्ला सिमानाको कारण आवत जावत बढी हुने प्रदेश पनि हो। यो हिसाबले तेस्रो भेरिएन्टको रोकथामको लागि पूर्व तयारी र प्रतिकार योजनाहरू कसरी बनाइरहनु भएको छ, छोटकरीमा बताइदिनुहोस् न।
लहर थियो त्यसको अब हामीले नियन्त्रण गरिसकेको अवस्था हो, अहिले पनि केसहरू देखिरहेछौँ। केही यस्तो स्थिति छ जुन हामी चेन्ज गर्न सक्दैनौँ, खुला जुन बोर्डर छ नेपाल भारतको गण्डकदेखि लिएर उता चाहिँ कैलाली नदीसम्म छवटा ठुलो यो एरियालाई हामी चेन्ज गर्न सक्दैनौँ। त्यहाँ बोर्डर फोर्स र मान्छेहरू हामीले टोकियो एलडिएक्सबाट आउनु भएको छैन, त्यसले अब थर्ड भेरिएन्ट आउँदाखेरि हामीले चाहेर पनि सबै मान्छेलाई रोक्न सक्दैनौँ। त्यसको लागि हामीले पहिलो प्रतिकार योजना अनुसार काम गरेको अहिलेसम्म र त्यसको रिभिजन गरेर हामी दोस्रो प्रतिकार योजना बनाइरहेको छौँ र त्यसमा अहिले चाहिँ 4 बटा आइसोलेसन विशेष हस्पिटल थियो सबै हस्पिटलमा पनि 10-20 बेडका चाहिँ हामीले एसडियु आइसोलेसन युनिटहरू स्थापना गऱ्यौँ र यही बिचमा हामीले प्रादेशिक हस्पिटलहरू दुइटै त्यसपछि कपिलभक्त हस्पिटलमा आइसियु नै सुरु गरेर सबै हस्पिटलमा एसडियुको हामी स्थापना गरिसकेका छौँ र अहिले न्यु भेरिएन्टमा खोप नपाएको समूहहरूमा बच्चाहरू प्रभावित हुन सक्छन् भनेर कोभिड बेड 20% बेड चाहिँ हामीले बच्चाको लागि योजनामा छौँ र त्यसमा काम भइरहेको छ। त्यसैले अब हाम्रो तयारी आउने थर्ड भेरिएन्टको लागि हामी त्यसमा लागिरहेको छ।
डाक्टर साहब, लुम्बिनी प्रदेशमा अहिले खोपको स्थिति के छ? यहाँले पनि अघि भन्नुभयो कि भ्याक्सिनेसनको काम चाहिँ सुरु भएको छ, कतिजनाले अहिलेसम्म खोप लगाउनुभयो?
अहिले भने 4.5 लाख जतिलाई हामी लगाइसक्यौँ, त्यसमध्ये फर्स्ट प्रायोरिटीमा परेको अग्रपक्तिका जति थिए ती सबैलाई हामी लगाइसक्यौँ। अहिले पनि केही कारणले छुटेको आउन सक्छन्, मानव तिनीहरूले पोजिटिभ थिए भने 1 महिनामा पछि मात्रै खोप लगाउन मिल्छ, बिरामी थियो र साथसाथ कर्मी हो अग्रपक्तिमा कट्ने जनशक्ति हो भने संक्रमित भइदियो भने 1 महिनापछि उसले खोप पाउँछ, त्यो हिसाबले केही मान्छे छुटेका थियो। कसैले प्लाज्मा थेरापी पाएको छ भने त्यसको 3 महिनापछि हामीले खोप दिनुपर्ने हुन्छ। हाम्रो बजारमा लगभग हामी अग्रपक्तिको सबैलाई भ्याक्सिन दिइसकेका छौँ। 65 वर्षभन्दा माथिका 2,06,000 जतिलाई हामीले कोभिसिल्ड दिएका थियौँ, त्यसमध्ये प्रायोरिटीमा परेका होइन रिटायर
सबै
भएर केही खोप पाउनु भएको छ र झन्डै 1,90,000 जति मान्छेहरूले चाहिँ त्यो खोपोसो डोज पाउनु भएको छैन। त्यसबाहेक यतातिर भेरोसिल हामी त्यो बाहेकको सबैलाई चाहिँ लगाएका छौँ, त्यसमा तपाईँको अहिले 55 वर्षदेखि माथिका 62-64 गऱ्यौँ, 60-62 गऱ्यौँ होइन 55-59 गरौँ, त्यसरी चाहिँ हामी समूहगत रूपमा लगाइरहेछौँ र त्यसपछि अरू समूह पनि बिचमा माथिबाट निर्देशन भएका जस्तै यातायात व्यवसायीहरू हुनुभयो अरू पनि थुप्रै समूहहरूलाई पनि हामी लगायौँ। अहिलेको डोज जुन छ त्यो सिङ्गल डबल डोज हुँदाखेरि धेरै भ्याक्सिन एकैचोटि पठाउन नसकेको अवस्थामा भ्याक्सिन आउँदै गइरहेछ, हामी पठाउँदै गइरहेछौँ, क्रमशः लगाउँदै गइरहेछौँ। यो अभियान 5-6 महिना चल्छ, हामी सबै टार्गेट पपुलेसनलाई लगाउँदै।
डाक्टर साहब, यो जुन कोभिडको खोप लगाएका व्यक्तिहरू जसले चाहिँ ज्येष्ठ नागरिकहरू जो 60 वर्षदेखि माथिका नागरिकहरूले एकपटक लगाएको खोप सबैले पाएनन् अथवा पाएकाले पनि एउटा मात्रै खोप लगाए अर्को डोज लगाउन पाइएन भन्ने गुनासाहरू आइरहेका छन्, त्यस्तो अवस्थामा ती छुटेका पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका नागरिकले कहिलेसम्म दोस्रो चरणको डोज लगाउन पाउनुहुन्छ?
अहिले जो भेरोसिल लगाउनु भएको छ उहाँले 1 महिनापछि लगाउनुपर्छ र उहाँ सबैले चाहिँ पाउनु भएको छ, त्यसमा हामीले चाहिँ छुट नदिएछौँ। भेरोसिल डोजको भ्याक्सिनको अहिले पनि कमी छैन।
जसले चाहिँ वैशाख महिनामा खोप लगाउनुभयो दोस्रो डोजको खोप चाहिँ अहिले पनि पाइया छैन भनेर केही नागरिकहरूले फोन गर्नु भएको थियो, रूपन्देहीबाट पनि केही नागरिकले गुनासो गर्दै हुनुहुन्थ्यो हाम्रो लागि दोस्रो चरणको खोप आएन भन्ने गुनासाहरू गर्नु भएको थियो, त्यस्तो खालको खोप ती नागरिकहरूले कहिले लगाउन पाउनुहुन्छ?
हजुर, 65+ त्यसमा खोप नआएर नपाउनु भएको उहाँहरू, त्यसको लागि हामीले 12 हप्ता भनेको थियौँ, 3 महिनासम्म अब हामीले दिनुपर्ने हुन्छ त्यो खोप, 3 महिना मागिसकेको अवस्था पनि कहीँ कहीँ छ त्यो होइन।
हजुर,
खोप चाहिँ नेपाल देशमै नभएको र इन्डियाबाट आएको खोप थियो कोभिसिल्ड, र इन्डियाले पनि अब आफ्नो नागरिकलाई दिएर मात्र अरू देशमा दिनु उनीहरूको चाहिँ त्यो सिस्टम भएपछि हामीले त्यो नपाएको हो, तर त्यो खोप आउने बित्तिकै उहाँहरू पाउनुहुन्छ। खोप लगाए पनि शरीरले एन्टिबडी बनाउँछ मलाई है, त्यो एन्टिबडिजले अब केही महिनासम्म चाहिँ काम गर्छ, त्यसपछि एन्टिबडिज सँगसँगै ब्लड सेल पनि बन्छ, त्यसलाई हामी मेमोरी सेल भन्छौँ, त्यो मेमोरी सेलले के गर्छ भने त्यो भाइरस सम्बन्धी नलेज आफूसँग राख्छ, आफ्नो जिनमा राख्छ
सेलले,
अब भोलि चाहिँ बुस्टर डोज दिइसकेपछि पहिला चाहिँ हामी त्यहाँनिर डेभलप हुन्छ, त्यसैले अब त्यो ढिलो भएको हो, अब त्यसमा चाहिँ देश नै लागिरहेछ, आउने बित्तिकै त्यो पहिलो डोज पाएका ज्येष्ठ नागरिक हो 65 माथिका उहाँहरूले चाहिँ यहाँले दिन नसकिएको हो र आउने बित्तिकै हामी चाहिँ दिन्छौँ।
लुम्बिनी प्रदेशका अधिकांश खोप केन्द्रहरूमा लाइनमा बसेका ज्येष्ठ नागरिकहरू अहिले पनि लाइनमा बसियो, हामीले खोप पाएनौं, पहुँच भएकाहरूले मात्रै खोप लगाए, उमेर नपुगेकाले पनि खोप लगाए, पहुँचको भरमा शक्तिको भरमा भन्ने गुनासाहरू पनि छन्। यो विषयमा यहाँहरूले कतिको अनुगमन गर्नु भएको छ र यो विषयमा यहाँहरूसम्म गुनासा आइपुगेका छन् कि छैनन् र यी गुनासाहरूको सम्बोधन यहाँहरूले कसरी गरिरहनु भएको छ?
अग्रपक्तिका कर्मचारीहरूमा त्यति सिरियस केस नदिएपछि जनताको चासो र विश्वास भएको अवस्था हो। लक्ष्य समूह हाम्रो जस्तै खोपको मजाक हेरेर लक्ष्य समूह त्यहाँ टोकेर तेह्र दिँदाखेरि एकैचोटि खोप केन्द्रमा आउँदाखेरि हजुरले भने जस्तो भइरहेछ, तर अलिकति धैर्य गरेर क्रमशः टोकेको समयमा खोप केन्द्रमा गयो भने हामी लगाउँछौँ, त्यो पनि जस्तै यता खोप केन्द्रमा हामी शङ्का दिएको हुन्छौँ मान्छेहरूको, अब त्यो भने सिद्धिन्छ कि भनेर अन्य क्षेत्रीय मान्छेहरू पनि गएर घुल्छु लगाए, त्यही हामी देशबाट गर्दै चाहिँ लगाउँदै दिइरहेछौँ। पहिला जस्तो भिडभाड थियो त्यस्तो चाहिँ अहिले कम हुँदै गएको छ, हामीले
कतिपय व्यक्तिहरू यहाँले पनि भन्नुभयो झन्डै 4 लाख बढीले लुम्बिनी प्रदेशमा कोभिडको खोप लगाइसक्नु भएको छ, अब बाँकीले कहिलेसम्म खोप लगाउन पाउनुहुन्छ भन्ने जिज्ञासाहरू पनि आम नागरिकमा पैदा भएको छ, हामी विभेदमा परियो, हामीलाई व्यवस्था गरियो भन्ने गुनासाहरू पनि नागरिकका छन्। यो गुनासाको बीचमा यहाँ एउटा प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक हैसियतले के भन्न चाहनुहुन्छ डाक्टर साहब?
खोपको मजा देखेर नेपाल सरकारले त्यहीँबाट निर्धारण गरिरहेछ, प्रदेश सरकार र स्थानीय सरकारले अब त्यो खोपको प्रदेश सरकारले स्थानीय सरकारमा दिने र उहाँहरू चाहिँ लक्की समय अनुसार त्यो समूहलाई दिइराख्नु भएको छ, जिल्लामा सिडिएफसम्म जिल्ला समन्वय समितिले यसको कहाँ खोप केन्द्र राख्ने त्यहाँको टार्गेट कति छ सबै व्यवस्थापन सिडी साहबले भन्नुभएको छ, यसरी हामीले एकीकृत रूपमा नेपाल सरकार प्रदेश सरकार र स्थानीय तहका सबै जिम्मेवार मान्छेहरू मिलेर हामी खोप लगाएका छौँ, एकै स्वास्थ्यले मात्रै लगाएको होइन, त्यसरी चाहिँ गर्दै गइरहेछौँ र जति जति खोप आउँदै गइरहेछ त्यसरी नै खोप दिइरहेखेरि त्यही समय लाग्छ म्याडम, मलाई लाग्छ 5-6 महिनामा खोप आउँदै गए पनि हामी हाम्रो टार्गेटसम्मलाई खोप लगाउन सक्छौँ।
विशेष गरेर आम नागरिकलाई स्वस्थ भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नको लागि यहाँहरूको भूमिका के हुन्छ र यहाँहरूले कसरी त्यसको व्यवस्थापन गरिरहनु भएको छ?
बाँच्ने अधिकार चाहिँ सबै नेपाली नागरिकको हो र यो अधिकार मेरो अहिलेसम्मको अनुभवमा 26-27 वर्षको आफ्नो जीवन त्यो अग्रे जीवनको नलेजको आधारमा मात्रै भन्न चाहन्छु, यो अधिकार र जिम्मेवारी सँगसँगै आउँदो रहेछ। त्यहाँ हामी आफ्नो जिम्मेवारीबाट विचलित भइरहेछौँ, यी विचलित भएको व्यक्तिले रोग आफै ल्याउँदो रहेछ। त्यहाँ हामी जिम्मेवारी महसुस गर्छौँ, त्यो अनुसार चाहिँ आफ्नो बानी दिएर सबै कुरा गर्छ भने त्यो व्यक्ति, त्यो परिवार, त्यो समुदाय चाहिँ स्वस्थ हुँदो रहेछ। देशले स्लोगन दिइदिने हो, एउटा सोच बनाइदिने हो, र प्रत्येक नागरिकले आफ्नो व्यवहार, आफ्नो जिम्मेवारी पालना गर्यो भने एउटा स्वस्थ समाजको निर्माण हुँदो रहेछ। सरकारले दिएको डाइरेक्सनहरू राम्रो हुन्छ, होइन? हामी सबै मिलेर त्यो अनुसार आचरण गऱ्यौँ कि गरेनौँ, त्यो अनुसार जिम्मेवारी बोध भएको भएन, त्यो सचेतना जब मान्छेमा हुँदै जान्छ भने अनि देशले दिएको अङ्गीकार गरेको कारगत पालना हुँदै जाँदो रहेछ। अब यसमा हामी सबै मिलेर अधिकारलाई आफ्नो व्यक्तिगत जिम्मेवारी, समाजको जिम्मेवारी हामी सबै अङ्गीकार गर्दै गयो भने त्यो सफल हुन्छ। र हामी पदमा भएको नाताले त्यसमाथि कम खोजी कमजोरी छ भने त्यसले सच्याउँदै मिलेर सँगै बसेर चाहिँ काम गर्नुपर्छ। हाम्रो पनि दायित्व छ, सबैको दायित्व, सबै मिलेर गर्यो भने त्यो अधिकारलाई चयन गर्न सक्छ।
अब हामी कुराकानीको अन्तिम अन्तिममा छौँ। अन्तिममा डाक्टर साहब, यहाँले असाध्यै महत्वपूर्ण कुरा गर्नुभयो, अधिकार सँगै कर्तव्यको पनि पालना गर्नुपर्छ आम नागरिकले। त्यसै कारणले पनि संविधानको मौलिक हकमा नागरिकको कर्तव्यको कुरालाई पनि जोडेको छ भन्ने कुरालाई जोड्नुभयो। अब कोविड सँगै मिलेर यसको प्रतिवाद गर्नको लागि, यसको रोकथाम गर्नको लागि, तेस्रो भेरिएन्ट आउन नदिनको लागि नागरिकहरूको दायित्व के हुन सक्छ, सरकारको दायित्व के हुन सक्छ, अन्तिममा बताइदिनुहोस् न।
सरकारले अब हामी तेस्रो प्रतिकार योजना जुन बनाइरहेको छ, हामीले होली रोग लागिसक्यो बिरामीलाई उपचार गर्ने कुरामा प्रदेश सरकारले अगाडि बढिरहेको छ। हामी स्थानीय तहसँग जोबाट बच्नु उपायहरू, त्यसपछि त्यहाँ डायग्नोसिस गर्ने कुराहरू, होइन, एकबाट अर्को नसर्नलाई जुन गर्ने रोकथामको उपाय छ, त्यसमा स्थानीय तह सरकारले बढी एक्टिभ भएर काम गर्छ, त्यसको लागि हामी सहजीकरण गरिरहेछौँ। र जनताले, स्वास्थ्य विज्ञहरूले अथवा सरकारले भनेको कुराहरूलाई, राष्ट्रका सचेतना कुराहरू, मापदण्ड कुराहरूले पनि हामी रोग लागिसक्दा प्रबन्धबाट चाहिँ बस्नु बचाउन सक्छौँ। त्यसैले हामी सचेत भएर जुन मापदण्डहरू छन् त्यसलाई पालना गर्ने, त्यसमा आफ्नो अनुशासन राखेर गऱ्यो भने भोलि हामी सबै मिलेर आउने भेरिएन्ट, थर्ड भेरिएन्टबाट चाहिँ बस्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर विनोद गिरी। तेस्रो भेरिएन्टको तयारी र खोपको सम्बन्धमा जानकारी गराउँदै हुनुहुन्थ्यो। कार्यक्रममा अब सुनौ मानव अधिकार गीत।
Thank you.
किन्जेल सुन्दै हुनुहुन्थ्यो मानव अधिकार गीत।
अंकल सुन्नुभयो, अब त कानबाट पनि कोभिड सर्छ अरे।
रे यस्ता रेको पछाडि लाएर हुन्छ? झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
कठिन होइन, महाकठिन भन्नु न। खालि फेसबुकका समाचार पढ्या छ, युट्युबका हल्ला हेरेछ, अनि टेन्सन लिँदै बसेछ।
टेन्सन मात्र हो र, यस्ता हल्लाको पछाडि लाग्दा इम्युनिटी पावर र अक्सिजन लेभल पनि डाउन हुन्छ। झन् बुझ्यो झन् कठिन।
गलत सूचना र अपुष्ट जानकारीले मानसिक तनाव बढाउनुका साथै महामारी फैलाउन मद्दत गर्छ। त्यसैले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, स्वास्थ्य सम्बद्ध संस्थाहरू, जिम्मेवार सञ्चार माध्यमको सूचनाहरू मात्र सुनौ र सुनाऊ। कोभिड महामारी र सूचनाको महामारी दुवैबाट बचौ र बचाऊ।
CISU सिसु र DCA को सहयोगमा इन्सेकद्वारा जनहितमा जारी सन्देश।
यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio मा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।